नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको यस कार्यक्रमलाई तपाईहरूले रेडियो नेपाल .gov.np वा अनलाइन रेडियो नेपाल .gov.np मा प्रत्यक्ष सुन्न सक्नुहुन्छ भने अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आजको कार्यक्रममा हामी कुराकानी र केही जानकारी लिएर आएका छौं। कार्यक्रम सुन्दै रहनुहोला। ज्येष्ठ नागरिकहरूको हक अधिकारको संरक्षण र सम्वर्धनका लागि सरोकारवाला निकायसँग हातेमालो गर्ने कार्यमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको अग्रणी भूमिका रहँदै आएको छ। राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले गरिरहेका गतिविधि, कानूनी व्यवस्थाका विषयमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानसँग कुराकानी गरेका छौं। कार्यक्रमको आरम्भमा सोही कुराकानी।
राष्ट्रिय ज्येष्ठारी महासंघ अहिले नेपालको 74 जिल्लामा राष्ट्रिय ज्येष्ठारी महासंघ ज्येष्ठारी जिल्ला संघ जिल्ला जिल्लामा गठन गरेर दर्ता गरेर हामीले अहिले काम गरिरहेको छौँ भने अब यही जिल्लाहरूको मातहतमा पनि अहिलेको तीन तहको जुन सरकार छ, तीन तहको सरकारमा पनि हामीले जिल्लासम्म त थियो, अब जिल्लाबाट त्यतिला पनि थियो, वास्तवमा नगरपालिका गाउँपालिका थियो, तर जुन स्थानीय सरकार छ भनेर हामी बुझ्छौँ, स्थानीय सरकारमा पनि नगरपालिका गाउँपालिकामा पनि हाम्रो अहिले चाहिँ अभियान जारी छ र यो गठन गर्दैछौँ, जमाधम गठन गरिरहेको अवस्था छ राष्ट्रिय ज्येष्ठारी महासंघ।
भनेपछि पहिला जिल्लासम्म पुग्नु भएको थियो, अब चाहिँ स्थानीय सरकार स्थानीय तहसम्मै पुग्ने अभियानमा हुनुहुन्छ यहाँ?
हजुर हजुर, स्थानीय तहमा पुग्छ। यति भन्दै गर्दा एउटा कुरा के जोड्नु पनि पर्छ भने राष्ट्रिय ज्येष्ठारी महासंघ चाहिँ सुरुदेखिका दिनदेखि नै यो नेपाल सरकारसँग अत्यन्त सन्निकट रहेर विभिन्न कार्यक्रमहरू, हाम्रो ज्येष्ठारी सम्बन्धी ऐन नीति नियमहरू संविधानमा पनि राख्ने काममा चाहिँ यो राष्ट्रिय ज्येष्ठारी महासंघ सुरुदेखि नै सरकारसँग अत्यन्तै नजिक भएर काम गरिरहेको अवस्था छ।
यहाँहरूको वेबसाइटमा मैले हेरेँ कि भावी कार्यक्रमहरू भनेर यो संवैधानिक एवं कानूनी क्षेत्रमा पनि काम गर्ने विचार गर्नु भएको रहेछ, गरि पनि रहनु भएको होला, जस्तै आर्थिक क्षेत्र भयो, स्वास्थ्य क्षेत्र भयो, शिक्षा क्षेत्र भयो, यी कामहरू गर्ने भनेर यहाँहरूले आफ्नो भावी योजनामा राख्नु भएको रहेछ। भावी कार्यक्रममा भएका कामहरू भयो भनेर अहिले मूल्याङ्कन गर्दै हुनुहुन्छ कि के छ? यसलाई अझ कार्यान्वयनको पाटोमा के कामहरू गरिरहनु भएको छ?
हामी सबैलाई थाहा छ कि नेपालको संविधान 2072 41 धारामा मौलिक हक अन्तर्गत ज्येष्ठाहरूलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको हक हुनेछ भनेर 41 धाराले बोलेको छ। तर हामीले बुझ्दाखेरि 3 वर्षभित्रमा जुन संविधानले दिएको जुन अधिकार छ बोलेको छ त्यो त्यसलाई चाहिँ कानून बनाएर गर्नुपर्छ, लागू गर्नुपर्छ भन्ने हामीले बुझेका थियौँ। तर आजको दिनसम्म त्यो कानूनलाई चाहिँ सम्बोधन गर्नको लागि कुनै हाम्रो कानूनहरू बनिसकेको अवस्था पनि छैन। अर्कोतर्फ हामीले हेर्ने भने ज्येष्ठायर सम्बन्धी ऐन 2063 हाम्रो बनेको आज 16 वर्ष बित्यो, 2063 भनेपछि 16 वर्ष करिब बितिसक्यो, तर त्यसको चाहिँ फाट्टा फुट्टा भनौँ, यातायातमा भयो, स्वास्थ्यमा भयो, यी कुराहरूमा लगायत यस्ता कुराहरूमा फट्टफुट्ट देखि बाहेक वास्तवमा त्यो पनि पूर्ण रूपमा कार्यान्वयन नभइरहेको अवस्था छ। त्यसैले गर्दा तपाईँलाई अहिले तपाईँले सोध्नु भएको अनुसार के गर्दै हुन्छ भन्ने सन्दर्भमा केही समय अगाडिदेखि हामीले राष्ट्रिय ज्येष्ठ महासङ्घको जुन अहिले र आठौँ महाधिवेशनले कार्य समिति निर्वाचित भएको छ त्यो हाम्रो कार्य समितिको चाहिँ एउटा उद्देश्य के रह्यो भने हामीले जुन कानुन बनेको छ 2063 ऐन बनेको छ यत्रो सोह्र वर्षमा लागू भएन भने र छोराछोरीले पनि आमा बुवाहरूलाई एकदमै उहाँहरूको प्राथमिकता रहन्न अहिले भएको छैन धेरै जसो त्यस कारणले यो अवस्था किन आयो त के गर्नुपर्छ कसरी एड्रेस गर्न सक्छौँ भनेर हामीले सातै प्रदेशमा 74 जिल्ला छ 74 जिल्ला मात्रै होइन बाँकी 3 जिल्लालाई पनि हामीले आमन्त्रण गरेर हामीले सातै प्रदेशमा त्यहाँको चाहिँ 77 जिल्ला करिब भनौँ न हाम्रो 74 जिल्ला र हामीले 3टालाई हामीले यसरी निमन्त्रणा गरेर त्यो सबै कार्यशाला गोष्ठी हामीले गरिसकेर अहिले हामी अर्को केन्द्रीय जुन सातै प्रदेशबाट आएको जति पनि जिल्ला सङ्घहरूले जिल्ला सङ्घका प्रतिनिधिहरूले जे जति हामीलाई दिनुभएको छ के कसो गर्नुपर्छ भनेर ती कुराहरूलाई हामीले केन्द्रमा राखेर केन्द्रमा हामीले एउटा कमिटी बनाएको छौँ जो चाहिँ प्रायः जस्तो यो रिसर्चमा चाहिँ राखेका जुन मित्रहरू हुनुहुन्छ उहाँहरूलाईको चाहिँ एउटा कमिटी छ त्यो कमिटीले अहिले त्यो बारेमा आएको कुरा र हामीले चाहेको कि त्यो बीचको कुरामा के कति आयो भनेर त्यसलाई छानबिन गरेर प्रतिवेदन पनि अलमोस्ट तयार भइसकेको अवस्था अहिले छ र हामी अब केन्द्रमा कसरी हामीले यसलाई चाहिँ केन्द्रीय फेरि अहिले देख्दै हुन्छ तपाईँहरू चुनाव अगाडि भइसकेको छ होइन चुनाव छ फेरि त्यस कारणले यसले गर्दाखेरि हामीलाई अलिकता अगाडि काम गर्नलाई पनि हामीलाई अहिले तुरुन्तै हामी गर्न सक्ने अवस्थामा पनि छैनौँ विभिन्न कार्यक्रमहरू पनि हाम्रो अहिले भइरहेको छ कि त्यस कारणले हुँदैछ त्यो त्यस कारणले गर्दाखेरि पनि हामीले अब त्यसलाई जतिसक्दो यो अब समय मिलाएर केन्द्रीय स्तरमा हामी केन्द्रको एउटा कार्यशाला गोष्ठी गर्नेछौँ हामीले त्यो कार्यशाला गोष्ठीबाट आएको चिजलाई नेपाल सरकार र पोलिसी मेकरहरू हाम्रो जुन राष्ट्रिय योजना आएको छ सरकारमा चाहिँ हामीले प्राप्त गरेको चिजहरू त्यहाँ दिएर त्यसपछि सरकारले ज्येष्ठ नागरिक सवालमा बनाउनलाई केही यो पनि एउटा भनौँ न लङ टर्म सर्ट टर्म र मिडियम हामीले जुन गर्नुपर्ने छ होइन त्यसलाई एउटा त्यो किसिमको खाका नीति नियमहरू बनाउनको लागि पनि त्यसले चाहिँ मार्गदर्शन गर्छ भन्ने हाम्रो बुझाइ छ र त्यो कुरामा हामी लागिपरेका छौँ।
ज्येष्ठ नागरिकहरूको हकित सम्बन्धी बनेका ऐन कानूनहरूको कुरा गरिरहँदाखेरि ज्येष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन ऐन 2079 भर्खरै सरकारले कार्यान्वयनमा ल्याएको छ, यस ऐनको बारेमा के भन्नुहुन्छ तपाईँ?
हाम्रो जुन प्रतिनिधि सभाले भनौँ न यही राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभामा आएर त्यति मात्रै होइन अहिले हाम्रो अब सम्माननीय राष्ट्रपतिज्यूबाट यसलाई चाहिँ के अरे ऊ पनि भइसकेको छ होइन यो लागू भइसकेको छ। त्यसले यसले हामीलाई के एउटा गरेको छ भने वास्तवमा हाम्रो अलिकता कता कता छोराछोरीहरूले अलिकता पालन पोषण जुन गरोस् भन्ने धारणा राखेरै यो कुराहरू कानुन आएको छ किनभने छोराछोरीले आमा बाबुको लाई हेर विचार गर्ने ऊ जिम्मेवारीबाट अलिकता कता कता उनीहरू चाहिँ त्यो जिम्मेवारीबाट पन्छिएको त्यो देखिन्छ। अब त्यो पन्छिनुमा धेरै कुराहरू हुनसक्छ, अहिले छलफल नगरौँ हामी। पन्छिनुमा हाम्रो शैक्षिक जोहरू छ, हामीले जुन हामीले दिनुपर्थ्यो उनीहरूलाई त्यो दिन सक्ने जुन हामीले नैतिक शिक्षाहरूको सन्दर्भमा पनि हामीले दिन सकेनौँ कि त्यो गर्न सकेनौँ कि त्यसैको पनि एउटा परिणति हो कि हाम्रो शिक्षा पनि त्यसरी गएको छ। त्यस कारणले गर्दाखेरि पनि यी कुराहरूलाई पनि जिम्मेवार बनाउनको लागि पनि अहिलेको हाम्रो जुन ऐन छ ज्येष्ठ सम्बन्धी ऐन 2063 जुन छोराछोरीले पहिला पनि थियो कस्तो थियो भने पहिला नगरपालिकाको अथवा गाउँपालिकाको वडा सदस्यले लगायत अध्यक्ष हुँदै अध्यक्षसम्म आएर एउटासम्म के थियो भने छोराछोरीले पालन पोषण गरेनन् भने उनले यदि बाबुआमाले नगरपालिका गाउँपालिकामा र वडामा पनि त्यो निवेदन गरिन्छ भने है त्यो गरिन्छ भने त्यसबाट के भने उहाँहरूले हाम्रो छोरा कसैको छोराछोरीलाई बोलाएर आमा बाउलाई तिमीले पाल्नु पर्यो भन्ने किसिमको चाहिँ कुराहरू राखियो भने यदि छोराछोरीले चाहिँ म पाल्दिनँ मैले म पाल्न सक्दिनँ भन्ने किसिमको कुरा आयो भने राज्यले भनौँ न त्यति बेलाको हाम्रो जुन अब स्थानीय सरकार भनौँ अहिलेलाई होइन स्थानीय सरकारको चाहिँ मात्र के थियो भने उनीहरूले सिफारिस गर्न दिने नगरपालिका गाउँपालिका र वडाले सिफारिस गर्न दिनुपर्छ नाइरलाई हुनसक्छ जग्गा जमिनको बेच के अरे बेचबिखनलाई सिफारिस गर्नुपर्ने हुन्छ यस्तो विभिन्न जिन सिफारिसहरू हुन् त्यो सिफारिस रोक्ने बाहेक नदिने बाहेक उसले केही पनि गर्न सक्दैन थियो भने यो अहिलेको ऐनले के गर्नु खोज्यो भने छोराछोरीले जुन नपाल्ने थिए अब उनीहरू पाल्नलाई उनीहरू बाध्य हुनुपर्छ भन्ने त्यो गरिएको छ र सरकारले अब त्यो ऐनमै त्यो व्यवस्था गरिसकेका छ। त्यस कारणले अब ऐनबाट हामी त अब नियमावली त बनाउनु पर्छ, त्यो नियमावली बन्ने तर्खरमा चाहिँ नेपाल सरकार पनि छ रहेको छ भन्ने कुरा मैले बुझेको छु र त्यसको कार्यान्वयन पनि केही समयपछि कार्यवाही सुरु हुनेछ भन्ने मलाई लाग्दछ।
हजुर, अब यस्ता समस्याहरू आइपरेमा स्थानीय तहले हस्तक्षेप गर्न सक्ने व्यवस्था कानूनले गरेको छ, यसले ज्येष्ठ जनहरूलाई राहत मिल्ला त तपाईँलाई के लाग्छ?
राहत मिल्छ, मिल्नुपर्छ। अब त्यो हामीले एकैचोटि सबै प्राप्त गर्छौँ तुरुन्तै भोलि नै भइहाल्छ भन्ने होइन, तर अहिलेको जुन कानुन ऐन बनेको छ त्यो ऐनले एकदमै क्लियर उसले चाहिँ भनिदिएको भनेको छ कि म चाहिँ आफै पाल्न सक्छु मेरो सम्पत्ति, मेरो श्रीमती मेरोमा सम्पत्तिमा म पालिनको लागि मैले जुन सम्पत्ति मसँग छ भने मेरो लागि त्यो बाध्यतात्मक छैन। तर के भने कसैको केही पनि छैन, केही पनि नहुनेर कोही पनि नभएकोलाई त बाबुआमालाई उसले हेर्नलाई एउटा ऊ गरेको छ बाध्यता होइन, र केही नहुनेको लागि त झन् कुरै भएन। त्यस कारणले त्यस्तोको लागि त अब सरकार र स्थानीय सरकारले गर्नै पर्छ। त्यस कारणले त्यो हिसाबले गर्दाखेरि अहिलेको जुन ऐन आएको छ त्यो ऐनले चाहिँ यो कुरामा यो छोराछोरीलाई पनि जिम्मेवार बनाउने जुन उद्देश्य राखेर गरेको छ त्यो जिम्मेवार निश्चय पनि यसले जिम्मेवार बनाउनेछ। त्यसमा चाहिँ त्यति शंका गरिरहनु पर्ने अवस्था म पाउँछु।
हजुर, ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने हिसाबले विभिन्न कानूनहरू आइसकेका छन्, तर कतिपय ज्येष्ठजनहरू कानूनको अनभिज्ञताको कारण पनि अप्ठ्यारो महसुस गरिरहनु भएको हुन सक्छ, उहाँहरूलाई कानूनी ज्ञान कसरी पुर्याउन सकिन्छ होला? विशेष गरी राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले यसमा कसरी काम गर्न सक्छ?
एकदमै राम्रो। यो अब यो कामको लागि हामीले त सहकार्य गर्ने हो सरकारसँगलाई पनि मिलेर सहकार्य गरेर हामी कति कुराहरूमा हाम्रा जुन तालिमहरू हामी गर्छौँ एक्रस द कन्ट्री, कति कुराहरू हाम्रो कार्यक्रमहरूमा विभिन्न कुराहरूमा, र हामीले नेपाल सरकारलाई पनि धेरै कुराहरू यो कुराहरू प्रकाशमा अहिले त आइ पनि रहेको छन् होइन। त्यस कारणले गर्दा यी कुराहरूमा वास्तवमा जति हामीले यो कुराहरू बाहिर ल्यायौँ संसारका विभिन्न माध्यमबाट यी कुराहरू हामीले गरिरहेका छौँ र अझै त्यो पुगेको छैन, निश्चय पनि धेरै नै कमी भएको छ र त्यो कुराहरूलाई अगाडि बढाउनु पर्छ। यी कुराहरूले गर्दा उनीहरूलाई किनभने धेरै कुराहरू जानकारी नभएकाहरूलाई त्यस्तो कुराहरू पनि, र अहिलेको अवस्थामा म के पाउँछु भने वास्तवमा संसारका जुन माध्यमहरूबाट यी कुराहरू हामीले दिने हो भने समय त लाग्छ नै निश्चय पनि, तर धेरै कुराहरूलाई सुविधा छ र त्यो कुराहरू अगाडि बढाउन सकिन्छ भन्नेमा मलाई विश्वास लाग्छ।
हजुर, तपाईँहरूले रेडियो नेपालबाट कार्यक्रम ज्येष्ठ नागरिक सुनिरहनु भएको छ र आजको कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानसँग हामीले कुराकानी गरिरहेका छौं। अध्यक्षज्यू, तपाईँ यो ज्येष्ठ नागरिकहरूको हकहितको क्षेत्रमा काम गर्दै आउनु भएको छ, नजिकबाट निहाल्नु हुँदा ज्येष्ठ नागरिकहरूले के कस्ता समस्याहरू भोगिरहनु भएको रहेछ?
ज्येष्ठ नागरिकको समस्या भनेको अहिले सबभन्दा टड्काको समस्या के छ भने एक्लोपना छ, एक्लिनु भएको छ उहाँहरू है। अनि
अर्को
के छ, एक्लिनुको कारण के छ भने अहिलेको जुन हाम्रो परिवेश छ अहिलेको हिसाबले भनौँ न, छोरा बुहारी छन् भने पनि छोरा बुहारी दुवै काममा जाने, काम एउटैले मात्रै गरेर पनि त्यति सम्भव छैन, नाति नेतना छन् भने उनीहरू पनि स्कुलबाट पनि पहिला जस्तो हामी थियौँ, हामी हजुरबा हजुरआमासँग हामी समय बिताउने हामीलाई समय थियो त्यो भने अहिलेका केटाकेटीहरू पनि र युवाहरू त मैले अघि नै भनिहालेँ छोरा बुहारी काममै दुवै काममा गइसकेपछि ती बच्चा केटाकेटीहरूलाई पनि के छन् स्कुलपछि फेरि विभिन्न अब हामीले अहिलेको स्थितिले पनि गर्छ त्यो कम्पिटेटिभ क्या अलिकति त्यो समय भएको हुनाले ट्युसन भयो स्कुलपछि पनि ती कुराहरू हुनाले उनीहरूले हजुरबा हजुरआमासँग बस्ने त समय नै छैन। त्यस कारणले गर्दा पनि हजुरबा हजुरआमाले बसिदिने भनेको को हो भने नाति नेतना लगायतका अब घरको मान्छे छोरा छोरा बुहारीहरू त उनीहरू काममै पनि जाने भए कामबाट फर्केर आइसकेपछि पनि आमा बाउसँग कमसेकम सोधिदिनेसम्म पनि कतिलाई फुर्सद छैन एक्लिने कारण, यो पनि एउटा हो। हिजोको दिनमा सबै चिज चाहिँ आमा बुवामा निर्भर थियो हरेक कुराहरू होइन, हामी सबै है उहाँपछि आशा थियौँ, उहाँले गर्नुहुन्थ्यो, उहाँले जे भन्नुहुन्थ्यो त्यो गर्थ्यौँ, आस्था मान्थ्यौँ, र जब ऊ रिटायर्ड हुन्छ उसले काम कुराहरू गर्नलाई कम भएर जान्छ गइसकेपछि, अनि त्यसमा पनि कमी के भने त्यसमा पनि आमा बाबुहरूलाई धेरै चाहना हुन्छ पहिला हिजो समय गरिरहन्थ्यो अब मैले नहुँदैमा मलाई चाहिँ उ गर्न थाल्यो भन्ने कता कता त्यो उमेर पनि त्यस्तै हो, त्यो उमेरमा पनि कता कता दुःख लाग्छ। त्यसैले गर्दाखेरि पनि ती सब कुरा हुनमा पनि र हाम्रो शिक्षा पनि हो, शिक्षाले पनि धेरै कुराहरूमा यी कुराहरूमा हजुरबा हजुरआमा त म एउटा कुरा तपाईँलाई के जोड्नु छ यसै अवस्था भने हजुरआमा हजुरआमा भन्ने सन्दर्भमै म के भन्छु भने अहिले तपाईँलाई हामीले हेर्ने भने हिजो हाम्रो समयमा र अहिलेको समयमा परिवारको परिभाषा नै बदलेको छ। परिभाषा अहिले कस्तो छ भने यदि तपाईँले मेरो छोरालाई छोरीलाई त्यो समकालीनलाई सोध्नुभयो भने परिवार भन्नाले उसले के भन्नुहुनेछ भनेदेखि म र मेरो मिसेस र हाम्रो छोरा छोरी, अब त्यो परिवारको उसबाट हिजोको हामी संयुक्त परिवार पनि भनिदिन्थ्यौँ, परिवारै भन्थ्यौँ, मेरो काका काकीहरू होइन विभिन्न यस्तो किसिमको ती सबै हामी एकै ठाउँमा अटाउँथ्यौँ, नाति नातिना छोरा छोरी है सबै अटाउँथ्यौँ बाबुआमा भनेदेखि, अब त्यो पनि एउटा बजिसकेको अवस्था छ र त्यसले गर्दा पनि हामीले यी कुराहरू भोगिरहनु परेको अवस्थाहरू हामी पाउँछौँ अहिले वास्तवमा एक्लिनु परेको त्यो कारण पनि हो।
हजुर,
सबै काममा सबैले यसो गरेको छन् भन्ने कुराहरू पनि यो मेरो भनाइ त्यो होइन, तर यसले केही न केही कमी चाहिँ उसमा आएको छ, उसलाई त्यो उसलाई प्राथमिकतामा राखिन्न है, त्यसैले गर्दा पनि उसले त्यो गर्नु परेको छ भनेदेखि, अर्को मैले एउटा कुरा भने यो हाम्रो बिचको जुन छ नि जेनेरेसन ग्याप छ नि, त्यो जेनेरेसन ग्यापलाई पनि हामीले कता कता त्यसलाई पनि पुर्ताल गर्ने कामहरू गर्न सकेका छैन। मैले अघि मोरल एडुकेसनकै कुरा भने अघि एउटा हजुरबा हजुरआमाको जुन महत्त्व छ त्यो कुरा छ, अहिले पनि उहाँहरूले निभाइरहनु भएको छ, कति ठाउँ पहाडमा हाम्रो त्यस्तो ठाउँहरूमा कति निभाइरहनु भएको छ, उहाँहरूको महत्त्व नै अर्को छ तर त्यसको पनि गन्ती छैन, त्यो गरेको कुराहरू सम्पूर्ण अझै सहरमा त एकदमै एक्लिनु भएको छ, गाउँघरको त कमसेकम के अरे भनौँ न गाई बस्तुहरू यसो हेरिदिएर यसो बाँधिदिएर होइन त्यो किसिमले खाना साना बनाइदिएर गाउँघरमा त्यो किसिमको पनि आमा बाउले त्यो त्यो त्यसरी नै आफूलाई सघाइरहेछन् र कामहरू पनि पाइरहेछन् भने सहरमा बस्ने आमा बाउहरू त अत्यन्तै एक्लिनु भएको छ। त्यसमा पनि श्रीमान श्रीमती छन् भने चाहिँ केही न केही आपसमा कुरा गरेर उनीहरूले समय बिताउलान् होइन केही कुरा होला, तर जब उनीहरू तर के अरे त्यसरी एक्लै एकै छन् भने चाहिँ एक्लै एक्लिएका एक्लिसकेका छन् श्रीमती छैनन् भनेदेखि अथवा श्रीमान छैन भने उनीहरूले एक्लो चाहिँ त अत्यन्तै कहाली लाग्दो अवस्थाहरू छ भन्ने बुझिन्छ अहिले वास्तवमा।
हजुर, अब यी यस्ता समस्याहरू छन्, सौहार्दपूर्ण वातावरणमा बाँकी जीवन बिताउन उहाँहरूलाई के गर्न सकिन्छ होला, कसले के भूमिका निर्वाह गर्नुपर्छ होला?
भूमिका त सबैको छ, त्यसमा खास गरेर राज्यले बनाउने जुन उहरू छ कानूनहरू बन्ने कुराहरूमा पनि भनौँ न अहिले हामीले एकाउन्ट जुन एउटा उसलाई चाहिँ जवाबदेह बनाउने सन्दर्भमा पनि अहिले कुरा जोड्यौँ हामीले होइन जवाबदेह केही न केही हिसाबले, तर यस्ता कुराहरूमा चाहिँ वास्तवमा सरकारले ऐन कानुन अथवा उसकै कुरा भयो नैतिक शिक्षाकै कुरा भयो सरकारले है त्यो किसिमले चाहिँ त्यो किसिम व्यवस्थाहरू पनि गर्नुपर्छ र वास्तवमा तपाईँलाई मैले यति बेला पनि मैले जोड्नु खोजेँ नैतिक शिक्षा चाहिँ हाम्रो अलिकता यो चाहिँ लिकबाट आउट भइसकेको अवस्था भएको हुनाले हामीले 5-7 वर्ष अगाडि नै एउटा के अरे यो पाठ्यक्रम विकास केन्द्र जुन सानो ठिमीमा छ पाठ्यक्रम विकास केन्द्रले 7 वर्ष करिब अगाडि के अरे अन्नपूर्ण पोस्टमा एउटा न्युज आयो कि ज्येष्ठ नागरिक शिक्षालाई चाहिँ अब टेक्निकल एडुकेसन अन्तर्गत साना पाठ्यक्रम विकास केन्द्रले त्यो बनाउँदैछ भन्ने कुरा हामीले थाहा पायौँ। थाहा पाइसकेपछि त्यो कुराहरूमा हामीले करिब बुझ्ने सन्दर्भमा हामीले करिब त्यति बेलाको हिसाबले भन्यो भने 1 वर्षपछि हामीले एउटा कन्सेप्ट पेपर 1 पेजको पायौँ त्यति बेला भनेदेखि अहिले चाहिँ वास्तवमा 11-12 क्लासको लागि मोरल एडुकेसन नैतिक शिक्षा नै 11-12 क्लासलाई सुरु गरिसकेको छ र त्यो पाठ्यक्रम विकास केन्द्रले त्यसै गरेर जेरियाटिक सानो एउटा पाठको हिसाबमा चाहिँ 5-6-7-8-9-10 चाहिँ गर्ने कुराहरू चाहिँ सरकार के अरे पाठ्यक्रम विकास केन्द्रमा हामीले कुरा राखेको अन्तर उहाँहरूले हामी गर्छौँ भनेर भन्नुभएको छ, त्यो प्रकाशमा आइसकेको अवस्था छैन र यसरी यसले पनि धेरै कुराहरूमा चाहिँ वास्तवमा समय त लाग्छ निश्चय पनि तर यो किसिमले र अलिकता कानुन पनि यसो बुझ्दाखेरि फिचोलो कानुन भएर हुँदैन, अलिकता कानुन र अनि मुख्य कुरा के भने मोनिटरिङ गर्ने व्यवस्थाहरू कहाँ कसरी के कसो भइरहेछ ती कुराहरूमा चाहिँ सरकारले चाहिँ अलिकता बढी यो यो व्यवस्था गर्नुपर्छ भन्ने हामीलाई लाग्छ। र वास्तवमा त्यो कुराबाट पनि धेरै कुराहरू चाहिँ सरकारले अलिकता भनौँ न यो यी कुराहरू कसरी मोनिटरिङ नगर्नाले गाउँघरमा त्यस्ता कुराहरूमा चाहिँ धेरै कुराहरू चाहिँ यी कुराहरू भइरहेको अवस्था छ र कानुन पनि लागू कार्यान्वयन नभइरहेको अवस्था मैले अघि तपाईँलाई उदाहरण दिइहालेँ। सोह्र वर्षसम्म पनि यत्रो लागू नभएर हामीले सामान्य प्रधानमन्त्रीज्यूहरूसँग पनि धेरैचोटि कुराहरू राखिसकेको अवस्था हो हिजोको दिनमा। त्यस कारणले यी कुराहरूमा चाहिँ ले गर्दा पनि धेरै कुराहरूमा चाहिँ अलिकता दुःख पाइरहेको अवस्था हो। तर त्यसलाई हामी सोच मानौँ अब जुन अहिले किसिमले चाहिँ जुन कुराहरू आउँदैछ जुन कुराहरू लागू हुँदैछ ती कुराहरूले केही न केही राम्रो पक्षहरू पनि हुँदैछ भन्ने कुराहरू चाहिँ विश्वास गरौँ भन्ने मलाई लाग्दछ।
हजुर अध्यक्ष, यो राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको काम कारवाहीहरू सबै ज्येष्ठ नागरिकहरूको पहुँचमा कसरी पुर्याउन सकिएला?
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको काम कारवाहीलाई पुर्याउने सन्दर्भमा सबभन्दा पहिला त हामीले वास्तवमा कुनै पनि कार्यक्रम गर्छौँ कतै केही गर्छौँ भने हामीले अलिकता हाम्रो अब त्यति साह्रो हाम्रो ऊ छैन, हामीले फाइनेन्सियल सपोर्टहरू पनि सरकारले एउटा गरेको सामान्य सहयोग बाहेक हामीले बाहिर अन्यत्रबाट उठाएर हामीले गर्नुपर्ने कामहरू हुन्छ र हामीले चाहँदा चाहँदै नै कति कुराहरूमा हामीले ती कुराहरू पनि गर्न नसकेको अवस्था छ भने 74 जिल्ला हाम्रो ज्येष्ठारी जिल्ला सङ्घहरू छन् ती जिल्ला सङ्घहरूले वड अहिले गाउँपालिका स्थानीय सरकार गाउँपालिका र नगरपालिका र वडामा पनि ती कुराहरू कामहरू उनीहरूले गठन गर्ने कुराहरूमा लागेका छौँ हामी। र अहिलेसम्म वास्तवमा भन्ने हो भने यसो हेर्दाखेरि 2-4 वर्ष मात्रै यता मात्रै हो, नत्र पहिला पनि हामी अलिकति सङ्गठनकै हिसाबमा थियौँ जिल्ला सङ्गठन गठनमा थियौँ भने अहिले हामी फेरि तल भनौँ न स्थानीय सरकारमा पनि त्यो कुराहरू गर्दैछौँ त्यही गठनकै सन्दर्भमा छौँ भने अब गठन मात्रै गरेर पनि हुँदैन, आर्थिक सबभन्दा ठुलो पाटो आर्थिक अर्थ नभइकन कुनै काम पनि हुँदैन। त्यस कारणले गर्दाखेरि यो पाटो चाहिँ वास्तवमा हामीले अत्यन्तै कठिनाई भइरहेको छ। त्यसमा पनि हाम्रो धेरै जो जिल्ला महासङ्घ लगायत जिल्लाहरूलाई अत्यन्तै अहिलेको जुन अवस्थामा त जिल्लाहरूलाई जिल्लाको कुनै एउटा उनै छैन जस्तो गरेर ती कुराहरू पनि हामीले पाइरहेको छौँ। तर हामीले त्यसको लागि पनि सरकारलाई अब अहिले कहाँ कहाँ कता कता मलाई लाग्छ जिल्ला पनि कमसेकम स्थानीय सरकारकै उसमा हो कि भन्ने हिसाबले चाहिँ त्यो सरकारले चाहिँ गरिदिएर त्यस किसिमले चाहिँ एउटा फाइनेन्सियल सपोर्ट गरिदिएर गऱ्यो भने धेरै ठाउँमा धेरै कामहरू हामी अगाडि बढाउन सक्छौँ किन जिल्लाहरूको मार्फतबाट नै हो सबै कामहरू हुने। त्यस कारणले ती कुराहरू र हामीले त खालि मात्र केन्द्रमा एउटा पोलिसी र अन्य कुराहरूको लागि नै र केन्द्रमा सरकारसँग बसेर काम गर्ने अवस्था छ नै निश्चय पनि। त्यस कारणले यी कुराहरूमा सहयोग भयो भने निश्चय पनि हामीले ती कुराहरू हामीले चाहेको अनुसार र हामीले सोचेको अनुसार ती कामहरू अगाडि बढ्नेछन् भन्ने मलाई लाग्छ।
सुन्दै हुनुहुन्थ्यो ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानसँग विमला राईले गर्नुभएको कुराकानी। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 पहिलो संशोधन ऐन 2079 सरकारले कार्यान्वयनमा ल्याएको छ। यस ऐन अनुसार बुबा आमा तथा ज्येष्ठ नागरिकहरूलाई पालन पोषण तथा हेरचाह नगरिएका वा अलपत्र रहेका ज्येष्ठ नागरिकहरूलाई अब स्थानीय तहले पालन पोषणको व्यवस्था गर्नुपर्छ। त्यस अवस्थामा ज्येष्ठ नागरिकको जाय जेथा वा अंशभाग भएमा स्थानीय तहको सरकारले उनीहरूको सम्पत्ति आफ्नो स्वामित्वमा लिनेछ। यो सम्पत्ति निज ज्येष्ठ नागरिकको हक र हितमा परिचालन गर्नुपर्नेछ। अबको क्रममा यसै ऐन सम्बन्धी थप जानकारी।
ऐन अनुसार कुनै पनि व्यक्तिले आफ्ना ज्येष्ठ नागरिकको पालन पोषण नगरेको सम्बन्धमा स्थानीय तहमा उजुरी परेमा स्थानीय तह मातहत रहने न्यायिक समितिले ज्येष्ठ नागरिकको नाममा रहेको चल अचल सम्पत्ति निजको सट्टा पालन पोषण तथा हेरचाह गर्ने नातेदार र हकवालाको जिम्मा लगाउन समेत सक्ने गरी व्यवस्था गरेको छ। यसअघि ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 यस्तो प्रावधान थिएन। अब ज्येष्ठ नागरिक स्वयंले मात्र नभई टोल छिमेकमा कुनै ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह यथोचित भइरहेको छैन भन्ने लागेमा छिमेकीले समेत स्थानीय तहमा उजुरी दिन सक्ने भएका छन्।
कुनै पनि ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या भएको देखिएमा स्थानीय तहले सन्तान वा नजिकको हकवालाबाट मासिक रकम सम्बन्धित ज्येष्ठ नागरिकको खातामा पठाउन आदेश दिन सक्ने भएको छ। तर तोकिए अनुसारको आमदानी सन्तानको पनि नभएको पाइएमा भने ज्येष्ठ नागरिकको आधारभूत आवश्यकता अब स्थानीय तहले पूरा गरिदिनु पर्ने गरी कानून बनेको छ। यो प्रक्रिया जारी रहन्जेल ज्येष्ठ नागरिकको हेरचाहका लागि स्थानीय तहले उनीहरूकै खातामा सन्तानबाट एकमुष्ट रकम समेत राख्न आदेश दिन सक्ने नयाँ ऐनमा उल्लेख छ। यस्तो रकम बुवा आमासँगै बसेका वा कानून अनुसार छुट्टै बसेका सन्तानले समेत नियमित जम्मा गर्नुपर्ने भएको छ। बुबा आमासँगै बसेका अवस्थामा ज्येष्ठ नागरिकको संयुक्त खातामा वा बुबा आमा भिन्नै बसेका भए आफूले पालन पोषण गर्ने बुबा वा आमाको खातामा रकम जम्मा गर्नुपर्छ। तर नियमित पारिश्रमिक पाइरहेका स्वरोजगार निवृत्ति भरण तथा अन्य आय भएका ज्येष्ठ नागरिकको खातामा भने सन्तानले अनिवार्य रकम राख्नु पर्ने छैन।
स्थानीय तहले वार्षिक रकम जम्मा गर्नुपर्ने भनी तोकेका सन्तानले यसरी जम्मा गरेको रकमको विवरण वार्षिक रूपमा स्थानीय तहमा बुझाउनु पर्छ। यस्तो रकम नियमित नबुझाएमा बुबा आमाले स्थानीय तह र सन्तानले काम गर्ने निकायमा निवेदन दिन सक्नेछन्। त्यस अवस्थामा उनको पारिश्रमिकबाट स्वत बुवा आमाको खातामा रकम जाने गरी व्यवस्था मिलाउनु पर्ने गरी कानून बनेको छ। साथै रकम जम्मा गरेकै कारण कानूनी र व्यावसायिक जिम्मेवारीबाट आफू उन्मुक्त भएको समेत सोच्न नहुने कानूनले स्पष्ट पारेको छ।
ऐन अनुसार बुबा आमाको नाममा बैंक खातामा भएको रकम उनीहरूको हित र आधारभूत आवश्यकता परिपूर्ति गर्न खर्च गरिनेछ। उनीहरूको मृत्युपछि बाँकी रहेको रकम अन्त्येष्टिमा खर्च गरिनेछ। त्यसपछि समेत रकम बाँकी रहेमा भने सो रकम हकवाला र सन्तानले खर्च गर्न सक्ने गरी ऐनले व्यवस्था गरेको छ। साथै सन्तानलाई पालन पोषण नगरेका, हेरचाह शिक्षा दीक्षा नगरिएका र उचित अभिभावकत्व नदिएका, घर परिवारबाट निकाला गरी खाना लाउन नदी हुर्केका सन्तानलाई भने स्थानीय तहले समेत ज्येष्ठ नागरिकको पालन पोषणमा बाध्य बनाउन नसक्ने ऐनमा उल्लेख छ। ज्येष्ठ नागरिकको नाममा रहेको चल अचल सम्पत्ति लिने खाने उद्देश्यले दबाव वा प्रलोभन दिएमा समेत त्यसलाई दण्डित हुने गरी नयाँ कानून बनेको छ। अब ज्येष्ठ नागरिकहरूको नियमित अभिलेख राख्ने काम स्थानीय तहले गर्नेछ।
ज्येष्ठ नागरिकको विवरण अध्यावधिक गर्ने र वर्गीकरणको काम समेत स्थानीय तहबाट हुनेछ। ज्येष्ठ नागरिकको हेरचाह र संरक्षणका लागि स्थानीय तहले ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना र सञ्चालन गर्न समेत यस ऐनले व्यवस्था गरेको छ।
श्रोता, यस कार्यक्रममा हामीले समेटेका विषयवस्तु तपाईंलाई कस्तो लागिरहेको छ? ज्येष्ठ नागरिकका अन्य के कस्ता विषयहरूलाई हामीले समेट्नु पर्ला? तपाईहरूका कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छन् भने पठाउनुहोला। रचनात्मक सुझावको हामी उचित सम्मान गर्नेछौ। अहिले पछिल्लो समयमा डेंगु रोग संक्रमण बढ़िरहेको छ। यो रोग लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ। त्यसैले लामखुट्टेको टोकाईबाट बस्न झुलभित्र मात्र सुत्ने गरौं, शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने गरौं, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाऊ, लामखुट्टेको वृद्धि विकास हुन नदिन घर वरिपरि खाल्डा खुल्डीमा पानी जम्न नदेऊ, खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गरौं, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने गरौं, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी राम्ररी छोपेर राखौं।
कार्यक्रमका बारेमा कुनै सुझाव र प्रतिक्रिया छ भने हाम्रो इमेल ठेगाना jeshtanagarik@gmail.com jeshtanagarik@gmail.com पठाउन पनि नबिर्सौ। तपाईहरूकै सुझाव र सल्लाह अनुसार नै हामी कार्यक्रम तयार गर्दै जानेछौ।
हामीलाई पत्र पठाउने यो ठेगाना सँगसँगै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय सकिएको छ। ज्येष्ठ नागरिक र घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउन अझ बढ़ी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट विदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि कार्यक्रम संयोजक राजन कार्की, सहकर्मी विमला राई, प्राविधिक मित्र सुलोचना बज्राचार्य अनि म दुर्गा निरौला हामी सबै विदा हुन्छौ। नमस्कार।
जीवन हामी हसी खुशी भरा भरा
होस ज्येष्ठ नागरी जय होस ज्येष्ठ नागरी जय होस ज्येष्ठ नागरी।